यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकको परिस्थितिमा सकारात्मक परिवर्तन ल्याउने गरी सिंगो पार्टी पंक्ति परिचालित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने गृहमन्त्री रमेश लेखकको भनाई। गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। इजरायलले कब्जा गरेको गोलान हाइट्स क्षेत्रमा बस्ती बसाउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घोषणा र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स बीचको खेल हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो सुकै परिस्थितिको सामना गर्दै अघि बढ़न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। पार्टीको केन्द्रीय संगठन विभागद्वारा हिजो ललितपुरमा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा सकारात्मक परिवर्तन ल्याउने गरी सिंगो पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउनुभयो।
तपाईँ पुष्पलालले सही विचारले कोही विचार झगडा कुरा गरेर बस्ने भोटो चाहिँ फुटाउने तर नेतृत्व दिन यस प्रकारका अवस्थाहरूको विमति जनाउने तर सही बाटो के हो त्यो पहिला असहमति राखेर आफूलाई बुझौँ भन्ने पृथक देखाउने। अब म पुष्पलाल सहमति जुटाउन सक्नु भएन, सहमति जुटाउन पुष्पलाल आफै लाग्नुपर्ने। कालबाक्सले हामीलाई मार्क्सवादी बनाउन आफै आएका थिए नेपालमा, धेरै नै आएका छन्, एङ्गल्स आएका छन्, माओ आएका छन्, अरू नेताहरू आएका छन्, कोही अग्रज नेताहरू। अब सही विचार छ भने त अप्नाउनेहरूको सही कुरा अप्नाउने, त्यसमा अडिग रहने, त्यसलाई अगाडि बढाउने इमान्दारी त चाहियो।
चिनिया कम्युनिष्ट पार्टीको उदाहरण प्रस्तुत गर्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराउनुभयो। प्रधानमन्त्री ओलीले पार्टीभित्र विमति जनाउने तर सही बाटो पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै गएको पनि स्पष्ट पार्नुभयो। हिजो शनिबारदेखि शुरू भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटिका अध्यक्ष, सचिव, संगठन विभागका प्रमुख, प्रदेश कमिटिबाट थप दुई महिला, जनसंगठनका केन्द्रीय अध्यक्ष, महासचिव र महानगर उपमहानगरका एमालेबाट निर्वाचित प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक अस्थिरताको अन्त्य गरी देशलाई सुसंस्कृत राजनीतितर्फ लैजान अहिलेको सरकार बनेको बताउनु भएको छ। ज्यापो संस्कृति विकास कोषले हिजो काठमाण्डुमा गरेको 21 राष्ट्रिय ज्यापो दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने र राजनीतिक उपलब्धिहरू नै धरापमा पार्ने कोशिश भएकाले दुई ठूला दलको सहकार्यमा सरकार बनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले ज्यापो गुठीका लागि अक्षय कोषमा रकम वृद्धि गर्ने विश्वास दिलाउनुभयो। गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले संविधान संशोधन संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई बलियो बनाउनका लागि गर्न लागि बताउनुभयो। संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्लभ पक्षलाई हेरेर सबै राजनैतिक पक्षसँग वार्ता छलफल गरे गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उहाँले बताउनुभयो। कार्यक्रममा मन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानका कामहरू कानून बमोजिम भइरहेको बताउँदै संसदीय छानबिन समितिले गरेको निर्णयलाई सरकारले कार्यान्वयन गरेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यको कार्य विभाजन आज हुने भएको छ। केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुंग्याउन मंगिर 26 गतेबाट शुरू भएको पार्टी स्थायी कमिटिको बैठकमा हिजोसम्म पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। उहाँका अनुसार हिजोको बैठकमा नेताहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राख्नु भएको थियो। उहाँले आज बस्ने बैठकमा अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूषालले आफ्नो धारणा राख्दै बैठक टुंग्याउने बताउनुभयो। आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढ़ीकरण गर्ने आगामी निर्वाचनको तयारी राजनैतिक तथा भूराजनैतिक चुनौती लगायतका विषयमा निर्णय हुनेछ। नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले हिजो अबेर सार्वजनिक गरेको मत परिणाम अनुसार शर्माले 4282 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी रमेश विष्टले 3203 मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा, महिला उपाध्यक्ष नितु पण्डित र समावेशी उपाध्यक्षमा उमित प्रसाद बागचन्द विजयी हुनुभएको छ। महासचिवमा रामप्रसाद दाहाल विजयी हुनुभएको छ। खुला केन्द्रीय सदस्यमा रेडियो नेपालका मुकुन्द प्रसाद भण्डारी र लेखा समितिमा महिलामा रेडियो नेपालकै रूक्मेणी पोखरेल निर्वाचित हुनुभएको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ़ाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगम संचालक समितिको हिजोको बैठकले गैरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 2 रूपियाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर 2 रूपियाँ घटाएको हो। निगमले पहिलो वर्गका लागि पेट्रोल प्रति लिटर 159 रूपियाँ 50 पैसा, दोस्रो वर्गका लागि प्रति लिटर 161 रूपियाँ र तेस्रो वर्गका लागि प्रति लिटर 162 रूपियाँ तोकेको छ। यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रति लिटर 148 रूपियाँ 50 पैसा, दोस्रो वर्गका लागि प्रति लिटर 150 रूपियाँ र तेस्रो वर्गका लागि 151 रूपियाँ निर्धारण गरिएको छ। निगमले पहिलो वर्ग अन्तर्गत चार आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डू, पोखरा र दिपायल तोकेको छ। डिपोदेखि 15 किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया भैरहवा कम्बोडिया सीधा उडानको प्रस्ताव गर्नुभएको छ। कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग हिजो भएको शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया भैरहवा कम्बोडिया सीधा उडानको प्रस्ताव गर्नुभएको हो। मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतबारे समेत जानकारी गराउनु भएको थियो। पर्यटन प्रवर्धनका लागि दुवै देशका बीचमा कला, संगीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयमा समेत छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ। संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिनुभएको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र बिना स्वतन्त्र संचारको कल्पना गर्न कठिन हुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ धनुषाका नवनिर्वाचित पदाधिकारीहरूलाई हिजो जनकपुरमा सम्मान गर्दै कांग्रेस नेता निधिले मुलुक बनाउने कार्यमा अझ बढ़ी जिम्मेवारीका साथ खबरदारी गर्न पत्रकारलाई आग्रह गर्नुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले सीड नम्बर जीआर 3-9 सिफारिशले नीति निर्माण, कार्यान्वयन र प्रभावकारी उपाय अपनाउन सरकारलाई स्पष्ट मार्गदर्शन प्रदान गरेको बताउनु भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले हिजो काठमाण्डुमा आयोजना गरेको सीड नम्बर जीआर 3-9 सम्बन्धी अन्तर्क्रियामा मन्त्री सुडीले सीड नम्बर जीआर 3-9ले आदिवासी महिलाका अधिकार र योगदानलाई सम्मान गर्दै जलवायु, न्याय र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस विधिको शासन स्थापना गर्ने अभियानमा लागेको बताउनु भएको छ। हिजो काठमाडौँ महानगरपालिका 31 नयाँ वाणेश्वरमा नेपाली कांग्रेसको 100 दिने अभियान अन्तर्गत आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधि अनुसार सरकार सञ्चालन हुने भन्दै कानूनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। उपप्रधानमन्त्री सिंहले सम्पूर्ण काम कानूनी प्रक्रिया र विधि अनुसार हुने सन्दर्भलाई कार्यकर्ताले राम्रोसँग बुझेर पार्टीलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम एक महिनामा 25% पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ। आयोजना प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार अहिलेको कार्य प्रगति अनुसार माघ 19 गतेदेखि दैनिक थप 2 घण्टा उडान सञ्चालनमा ल्याउने र चैत 18 गते अघि नै विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको छ। मनोकामना केवल कारको सेवा 2 दिन बन्द हुने भएको छ। टावरको मरमत सम्हारका लागि आज र भोलि 2 दिन केवल कार सेवा बन्द गर्न लागि हो। पुस 3 गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक उज्जवल शेरचनले बताउनुभयो। पछिल्लो समय बाँकेका किसानहरू व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण भएसँगै राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका किसान व्यावसायिक बाख्रा पालनमा आकर्षित भएका हुन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
बाँकेको राप्ती सुनारी गाउँपालिका बाख्रा पालनका लागि पकेट क्षेत्रको रूपमा चिनिँदै आएको छ। यो बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ। यहाँका कृषकहरूले बाघ तथा चितुवाको आक्रमणबाट वर्षेनी ठूलो नोक्सानी बेहोर्दै आएका थिए। तर अहिले सुरक्षित बाख्राको खोर निर्माण भएपछि बाख्रा सुरक्षित रहेको बाख्रा पालक कृषक प्रतीक्षा केसी बताउनुहुन्छ।
रिटेल संस्थाले सहयोग गरेको यो पक्की खोर नआउँदासम्म हामीलाई धेरै नै तनाव थियो। मध्यवर्ती क्षेत्रबाट आउने चितुवा बाघले खोरमा आएर बाख्राहरू मार्ने गर्थ्यो। अहिले हामीलाई यस संस्थाले सहयोग गरे बापत हामीले पक्की खोर बनायौं। अहिले हामी धेरै सुरक्षित छौं।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा पालन गर्ने कृषकहरूका लागि 550 भन्दा बढी सुरक्षित खोर निर्माण भएपछि 6000 भन्दा बढी बाख्रा सुरक्षित रहेको जेडएसएल नेपालका प्रदीप सेडाई बताउनुहुन्छ।
जेडएसएल नेपालले विभिन्न संरक्षण परियोजना मार्फत मध्यवर्ती क्षेत्रमा बस्ने जनताहरूको जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले उहाँले परम्परागत रूपमा गर्दै आउनुभएको बाख्रा पालनमा बाघ चितुवाले जुन किसिमको असर गरिरहेको थियो, जेडएसएल नेपालले विभिन्न संरक्षण साझेदार संस्थाहरू मार्फत लगभग हामीले 550 जति खोरबाट चाहिँ लगभग 6000 जति चाहिँ बाख्रा सुरक्षित गर्न सफल भएको छ। यसले चाहिँ उहाँहरूको जीविकोपार्जनलाई विविधीकरण गर्न पनि सपोर्ट गरेको छ।
बारी छेउछाउमा घाँस लगाएर बाख्राको आहार व्यवस्थापन गर्न थालेपछि वन्यजन्तुको आक्रमणबाट समेत बाख्राहरू सुरक्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण कार्यक्रम सबैभन्दा सफल कार्यक्रम भएको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का बताउनुहुन्छ।
पछिल्लो समयमा विभिन्न साझेदार संस्थाहरूले झन् झन्डै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा 600 जति सुरक्षित खोरहरू निर्माण भएको अवस्था छ। खोरभित्रबाट चितुवाले तानेर लग्यो भनेर राहतको हामीले सिफारिस गर्नु परेको छैन। राज्यले त्यो राहत दिनुपर्ने अवस्था नभएको कारणले यो एउटा सफल कार्यक्रमको रूपमा पनि हामी लिन्छौँ।
बाँकेमा पछिल्लो समय मध्यवर्ती क्षेत्रका बाख्रा पालन गर्ने कृषकहरूका लागि सुरक्षित खोर निर्माण भएपछि बाघले खोरमै आएर आक्रमण नगरेको हुँदा कृषकहरूको सुरक्षित खोरप्रति विश्वास बढ्दै गएको ढकेरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दलबहादुर खड्का बताउनुहुन्छ।
किसानहरूको माग अनुसारका सुरक्षित खोरहरू बनाइसकेपछि अहिले बाख्राहरू धेरै सुरक्षित छन् र त्यो खोरबाट निकाल्न सक्ने अवस्था पनि छैन।
सुरक्षित खोर निर्माण भएसँगै मध्यवर्ती क्षेत्रभित्रका बाख्रा पालन गर्ने कृषकहरू बाख्रा पालनतर्फ आकर्षित हुनुको साथै बाख्रा पालनबाट आय आर्जन समेत गर्न थालेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सिरियामा इजरायलले कब्जा गरेको गोलान हाइट्स क्षेत्रमा बस्ती बढ़ाउने नयाँ योजना घोषणा गर्नुभएको छ। उहाँले नयाँ योजना अन्तर्गत गोलान हाइट्समा इजरायलीहरूको जनसंख्या दोब्बर हुने बताउनुभयो। इजरायलले सन् 1967 गोलान हाइट्स कब्जा गरेको थियो। नेतन्याहुका अनुसार सिरियाको अहिलेको अवस्थालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो। गोलान हाइट्स दक्षिण पश्चिम सिरियाको चट्टानी क्षेत्र हो। इजरायलले यस क्षेत्रमा आफ्नो प्रभाव बढ़ाउने र बसोबास गरेर समृद्ध ल्याउने नेतन्याहुले बताउनुभयो। हाल 20,000 भन्दा बढ़ी जनसंख्या भएको गोलान हाइट्स क्षेत्रमा 30 भन्दा बढ़ी इजरायली बस्तीहरू छन्। इजरायलले सन् 1981 गोलान हाइट्स पूर्ण रूपमा कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म मान्यता दिएको छैन। फ्रान्समा चिदो नामको आँधीका कारण कम्तीमा 11 जनाको मृत्यु भएको छ। आँधीपछि आएको पहिरोमा 11 जनाको मृत्यु भएको र 250 भन्दा बढ़ी घाइते भएका छन्। हिन्द महासागरबाट प्रति घण्टा 225 किलोमिटरको गतिमा आएको आँधीले फ्रान्सको मियोट क्षेत्र प्रभावित भएको छ। आँधीले धेरै घरहरू ध्वस्त भएका, रूख र विद्युतका पोलहरू ढल्दा विद्युत सेवा अवरूद्ध हुनुका साथै सड़क र हवाई सेवा समेत अवरूद्ध भएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हाउस इन्टेलिजेन्स कमिटिको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् 2016 अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफाश गर्न महत्वपूर्ण भूमिकाको लागि समितिको प्रमुखका लागि योग्य रहेको ट्रम्पले बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालले कम्बोडिया समक्ष कम्बोडिया भैरवा भैरवा कम्बोडिया सिधा हवाई उडानको प्रस्ताव गरेको छ। कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला सम्बन्धी मन्त्री चाई बेरिनसँग आइतबार भएको भेटमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कम्बोडिया भैरवा कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको हो। भेटमा मन्त्री पाण्डेले सरकारले पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायु सेवा कम्पनीलाई दिएको सहुलियतका बारेमा समेत जानकारी गराउनु भयो। भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थ स्थलहरूलाई जोड्ने गरी बौद्ध सर्किटको रूपमा विकास गर्न सकिने, पर्यटन प्रवर्धनका लागि दुवै देश बीचमा कला संगीत र साहित्यमा पर्यटन बोर्ड बीच साझेदारी गर्न सकिने विषयमा भेटका क्रममा छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ। पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताका विषयमा पनि दुई मन्त्री बीच विचार विमर्श भएको थियो। तनहुँ जलविद्युत आयोजनाको जलाशयको मुहानबाट पेनस्टक पाइप रहने स्थानसम्मको 1493 मिटर लामो सुरुङ छिचो लिएको छ। मुख्य सुरुङबाट गएको पानीलाई पेनस्टक पाइप मार्फत भूमिगत विद्युत गृहमा खसाली विद्युत उत्पादनका लागि कंक्रिट लाइनिङ कार्य हाल भइरहेको आयोजनाले जनाएको छ। विद्युत गृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा रहेको आयोजनाले उल्लेख गरेको छ। प्याकेज दुईको समग्र भौतिक प्रगति करिब 62% पुगेको आयोजनाले जनाएको छ। प्याकेज तीन अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म 220 केबीको डबल सर्किट प्रसारण लाइन निर्माणको काम हाल भइरहेको छ। आयोजनाको कुल लागत 50 करोड़ 50 लाख अमेरिकी डलर रहेको छ। मनकामना केबल कारको सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरसनले मरमत समारका लागि पुष 1 र 2 गते केबल कार सेवा बन्द रहने जानकारी दिनुभयो। टावरको मरमत समारका लागि दुई दिन केबल कार सेवा बन्द गर्न लागि भन्दै आगामी पुष 3 गते बुधबारदेखि केबल कार सेवा नियमित रूपमा सञ्चालन गरिने नायब प्रबन्धक शेरसनले उल्लेख गर्नुभयो। मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विक्रम सम्वत 2055 मंगिर 8 गतेदेखि मनकामना केबल कार सञ्चालनमा ल्याइएको थियो। 27 वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टिकापुर विमानस्थल आइतबारबाट नियमित सञ्चालनमा आएको छ। आइतबार तारा एयरको ट्विन अटर विमान चालक दलका सदस्य सहित 12 यात्रु बोकेर दिउँसो 1:44 बजे टिकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको हो। यसअघि विक्रम सम्वत 2041 असोज 25 गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द शुरू भएसँगै 2053 साल माघदेखि बन्द रहेको थियो। पहिलो उडान मार्फत टिकापुर पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरूण कुमार चौधरी लगायतलाई टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टिकापुरका उपाध्यक्ष कृष्ण बजगाई लगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो। कर्णाली कोरिडोर सड़क कर्णालीका विभिन्न जिल्लामा पुगेसँगै त्यहाँ उत्पादित खाद्यान्न तथा फलफूलले बजार पाउन थालेको छ। विदेशमा उत्पादित स्याउ कर्णालीका बजारका कुना कुनासम्म पुगेको अवस्थामा हाल कर्णालीमा स्याउ उत्पादन बढ़न थालेको र विदेशी भूमिबाट आउने स्याउ विस्थापित भएको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कर्णेलले जानकारी दिनुभयो। उद्योगी तथा व्यवसायीलाई संघले कर्णालीमै उत्पादन भएको स्याउ लगायतका उत्पादनलाई प्रयोगमा जोड़ दिन पटक पटक पत्राचार गरेको संघले जनाएको छ। हाल कर्णालीका जुम्ला, मुगु र डोल मा स्याउ उत्पादन हुने क्रम बढेको र उत्पादित स्याउले सड़क मार्गबाट देशका विभिन्न ठूला शहरमा बजार पाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काठमाडौँमा जारी नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत पोखरा एडभेन्चर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ। सुदूरपश्चिमले दिएको 154 रनको लक्ष्य पछि आएको पोखराले 19.4 ओभरमा सबै विकेट गुमाएर 148 रन मात्रै बनाउन सक्यो। पाँच रनको जितसँगै सुदूर 10 अङ्क जोडेर शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। पोखराको लागि ब्याटिङतर्फ ओपनर एन्ड्रिस गोइसले सर्वाधिक 36 रन बनाए, त्यस्तै किरण ठगुन्ना 32 रनबाट बोल आउट भए। रेमन रिफरले 33 रन बनाए। अर्का ओपनर दिनेश खरेलले 15 रन जोड्दा जिन मनिकले 10 रन बनाएर आउट भए। यता बलिङतर्फ सुदूरका लागि स्कट कुगिलिनले 5 विकेट लिँदा हरमित सिंहले 2, सेफ जेबले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टसारेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 153 रन बनाएको थियो। सुदूरका लागि आरिफ शेखले सर्वाधिक 42 रन बनाए, त्यस्तै ब्रान्ड म्याकुल 23, कप्तान दिपेन्द्र सिंह ऐरी 20, विनोद भण्डारी 14, हरमित सिंह 13, ईशान पाण्डे 10 रन बनाए। यता बलिङतर्फ पोखराको लागि कप्तान कुशल फुर्तेलले 2 विकेट लिए। रेमन रिफर, सागर ढकाल र माइकल रिक्तले समान 1-1 विकेट हात पारे। अर्को खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्समाथि 1 विकेटको साँगुरो जित दर्ता गरेको छ। विराटनगरले दिएको 118 रनको लक्ष्य काठमाडौँले 18.1 ओभरमा 9 विकेट गुमाएर पूरा गरेको हो। काठमाडौँको धर्मरायाको बारीलाई अन्तिममा दिपेश कणेल र शंकर राणाले जोगाए। उनीहरूले 18 रनको नट आउट साझेदारी गरेका थिए। दिपेशले 11 रन बनाए भने शंकरले 16 रन बनाएका थिए। काठमाडौँका प्रतीक श्रेष्ठले सर्वाधिक 39 रन बनाए। विराटनगरका सन्दीप लामिछाने 3 विकेट लिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सुलनले समान 2-2 विकेट हात पारे। टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर 19.5 ओभरमा सबै विकेट गुमाएर जम्मा 117 रन बनाएको थियो। विराटनगरका राजेश पुलामीले सर्वाधिक 25 रन बनाए। यसै गरी दीपक बोहराले 20 रन बनाउँदा स्कट एभार्डले 15 रन जोडे। काठमाडौँका जेराट यसमानले सर्वाधिक 3 विकेट लिँदा दिपेश कणेलले 2 विकेट हात पारे। यसै गरी शाहमद आलम, ड्यान बाउथ र कप्तान करण केसीले 1-1 विकेट लिए। निकै कम अन्तरले जितेकाले काठमाडौँले प्लेअफ पुग्ने सम्भावना पनि निकै कम रहेको छ। काठमाडौँको नतिजाले चितवन राइनोज भने प्लेअफमा पुगेको छ। काठमाडौँ चितवन र कर्णाली एक्सको समान 8 अङ्क भए पनि चितवन नेट रन रेटमा अगाडि रहेको छ। कर्णालीले सोमबार सुदूरपश्चिमसँग आफ्नो सम्मोचनको अन्तिम खेल खेल्नेछ।
यसैबीच आज नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवी खेल मैदानमा बिहान 9 बजेदेखि खेल शुरू हुनेछ। खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 देखि 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:47 भयो भने सूर्यास्त भरे 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकको परिस्थितिमा सकारात्मक परिवर्तन ल्याउने गरी सिंगो पार्टी पंक्ति परिचालित हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने गृहमन्त्री रमेश लेखकको भनाई। गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। इजरायलले कब्जा गरेको गोलान हाइट्स क्षेत्रमा बस्ती बढ़ाउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घोषणा। र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स बीचको खेल हुँदै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।